यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपाली कंग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन 5 बुँदे निष्कर्ष सहित सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्दै कार्यक्रम अन्तर्गत मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने। देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। रोल्पा, बाजुरा र जाजरकोटको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिने। र इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 53 नाघ्यो।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाली कंग्रेस संस्थापन इतर पक्षको 3 दिने राष्ट्रिय सम्मेलन विभिन्न 5 बुँदे निष्कर्ष सहित आज सम्पन्न भएको छ। नेपाली कंग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा यही साउन 29 गतेदेखि काठमाडौँमा आयोजित 3 दिने सम्मेलनको समापनका अवसरमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय र आयोजनामा 15 महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सार्वजनिक गरिएको निष्कर्षमा उल्लेख छ। सम्मेलनले देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहन, सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा राष्ट्रलाई अघि बढ़ाउने प्रतिबद्धता गर्ने उल्लेख छ। वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकास दिने निर्णय गरेको छ। यसै गरी सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जन सहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राणा र सहयोगीमा केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्मा र दीपक प्रकाश क्विंकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष सम्मेलनले गरेको छ। सम्मेलन समापनका अवसरमा पूर्व प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताउनुभयो। उहाँले पार्टीका नेता कार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराउनुभयो। पार्टीका पूर्व महामन्त्री एवं भेलाका संयोजक डाक्टर शशांक कोइरालाले सम्मेलनले पार्टीलाई एकताबद्ध बनाउने उल्लेख गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी भदौ महिनादेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्दैछ। कार्यक्रम अन्तर्गत सो पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद आउनुपर्नेछ। रासोपाका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले भूई मान्छेका आवाजलाई सिधै राज्यको नीति निर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न कार्यक्रम सञ्चालन गर्न लागि बताउनुभयो। कार्यक्रमको पहिलो चरणमा साँझ 1 घण्टाको अवधि पूर्ण रूपमा आम नागरिकका लागि खुल्ला रहने, त्यहाँ उपस्थित मन्त्रीले सिधै सर्वसाधारण जनताका गुनासा, समस्या, अपेक्षा र सुझावहरू सुन्नुहुनेछ। दोस्रो चरणमा मन्त्री पार्टीका केन्द्रीय समिति सदस्यहरू र प्रतिनिधि सभा सदस्यहरूबीच संयुक्त बैठक बसेर पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावहरूका आधारमा तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा सघन छलफल हुनेछ। नागरिक सरकार व्यवस्थापिका संसद र संगठन केन्द्रीय समिति बीचको समन्वयलाई चुस्त बनाउँदै नागरिकका मुद्दालाई प्रभावकारी ढंगले सम्बोधन गर्ने सम्बन्धमा साझा रणनीति तय गर्न कार्यक्रम तय गरिएको सचेतक परियारले बताउनुभयो। मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकको वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानून निर्माणमा पार्टीको धारणा तय गर्ने, नागरिक पार्टीको सांगठनिक तह संसदीय दल र सरकारमा रहनुभएका प्रतिनिधिबीच प्रभावकारी सूचना तथा कार्ययोजना आदान प्रदान गर्ने लक्ष्य पार्टीले लिएको छ। सरकारले पश्चिम नेपालको पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसून प्रतिकार्य कमाण्ड पोस्टको बैठकले रोल्पाको थवाङ र सुनछारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो। कमाण्ड पोस्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली तीन दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि समेत सहभागी हुनेछन्। मनसूनजन्य विपदका कारण विभिन्न जिल्लामा जनधनको क्षति बढ़िरहेका बेला मनसून प्रतिकार्य कमाण्ड पोस्टले खोज, उद्धार, राहत तथा पुनस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ। यस्तै विपदबाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रबलीकरण, पुनर्निर्माण र पुनस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढ़ाउन पनि निर्देशन दिइएको छ। हिमाली तथा पहाड़ी क्षेत्रमा लगातारको वर्षाका कारण जमीन गलेर पहिरोको जोखिम थप बढ़ेको भन्दै बैठकले सर्वसाधारणलाई मनसून अवधिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका दुई, रिसाङमा गएको पहिरोमा परि तीनजनाको मृत्यु भएको छ भने अन्य दुईजना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका वडा नम्बर दुई सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहरपुरमा मृत्यु भएको छ। बेपत्ता चारजना मध्ये 54 वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। पहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न नेपाली सेना सहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ। पहिरोबाट 8 घरमा क्षति भएको छ। यसैबीच कर्णाली प्रदेश सरकारले रिसाङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। यस्तै रोल्पाको लुङ्ग्री गाउँपालिका 5, धैरेनीमा पहिरोले घर पुरिँदा 1 वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरूङको मृत्यु भएको हो। यस्तै बागलुङको निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको छ। यस्तै 40 घर पहिरोको उच्च जोखिममा परेका निसीखोला 2 वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्किने, छानो उप्कने, घर चर्किने लगायतको क्षति पुगेको बताउनुभयो। मनसून सक्रिय भएपछि पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह समेत गर्नुभएको छ। देशभर आज मनसूनी वायुको प्रभाव रहेकोले मनसूनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पनि देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अध्यावधिक भइरहन अनुरोध गरिएको छ। सरकारले सञ्चालनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको 10 वर्षे पहिलो अवधिको म्याद सम्पन्न भएको छ। कोशी प्रदेशको 14 जिल्लामा सञ्चालनमा रहेको परियोजना अन्तर्गत सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमले कृषिको आधुनिकीकरण, यान्त्रीकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास तथा कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको पाइएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको 10 वर्षको पहिलो अवधि सम्पन्न भएसँगै परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमले कृषिको आधुनिकरण, यान्त्रीकरण, बजारीकरण, प्रशोधन, पूर्वाधारको विकास, खाद्य सुरक्षा अभिवृद्धिसँगै कृषि उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। कोशी प्रदेशको 14 जिल्लामा आर्थिक वर्ष 2073-74 नेपाल सरकारले सञ्चालनमा ल्याएको सो परियोजना अन्तर्गत कोशी प्रदेशका 17 बाली वस्तुमा 3 सुपर जोन तथा 38 जोन सञ्चालनमा थिए। गत असारको अन्तमा परियोजनाको 10 वर्षको अवधि सम्पन्न भएसँगै सो परियोजनाको नाम परिवर्तन गरी अहिले राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम राखिएको छ। सुनसरी र मोरङ जिल्लामा कार्यक्षेत्र रहेर कार्य गर्दै आएको राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई विराटनगर कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार परियोजना अन्तर्गत 10 वर्षको अवधिमा कोशी प्रदेशमा कुल 4,32,36,00,00 रूपियाँ बजेट विनियोजन भएको थियो।
जति विनियोजन भएको थियो त्यसको 77.28% खर्च भएको छ र यो खर्चको लगभग 75-80% 2.5 अर्ब भन्दा बढी रकम यो 10 वर्षमा विभिन्न 14 जिल्लाको विभिन्न जोनहरू मार्फत कृषक उद्यमीहरूले विभिन्न यान्त्रीकरण र उत्पादनमूलक कार्यक्षेत्रहरू प्रोत्साहन अनुदानको रूपमा चाहिँ अनुदान पाएको छ।
कृषिमा आधारित जोन तथा सुपरजोन कार्यक्रमबाट कृषि उत्पादनमा वृद्धि भएसँगै परियोजनाले युवाहरूलाई उद्यमी बनाएको उहाँको भनाइ छ।
युवाहरू उद्यमीमा लागेका च्याउदेखि लिएर कालिजदेखि लिएर बाख्रा व्यवसाय अगाडि बढेको अवस्था छ भने समग्रमा हेर्दा एउटा सकारात्मक सन्देश कृषि क्षेत्रमा र कृषकहरू माझ कृषि उद्यमीहरू माझ पुर्याएको छ र एउटा गति यसले मोमेन्टम लिएको छ।
सो परियोजनाबाट कोशी प्रदेशमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा वार्षिक 20-22 हजार किसान लाभान्वित हुँदै आएका थिए। परियोजना सञ्चालनमा आएपछि त्यस अन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको कार्यालय प्रमुख यादवको भनाइ छ।
प्रत्येक वर्ष यसले 17 अर्ब बराबरको चाहिँ राष्ट्रिय उत्पादनमा योगदान गरेको छ कृषि बालीमा भन्ने तथ्याङ्क छ र यसलाई केही परिमार्जन सहित चाहिँ सुधार गरेर अगाडि बढाउनु पर्छ भन्ने सिफारिस छ। सिफारिस चाहिँ 5 वर्ष चाहिँ यसलाई निरन्तरता दिनुपर्ने नै सिफारिस गरेको छ।
परियोजना अन्तर्गत सञ्चालन भएका कार्यक्रम प्रभावकारी हुँदा यसले किसानको जीवन स्तरमा समेत सुधार ल्याएकाले यस अन्तर्गतका कार्यक्रमहरू पुनः म्याद थप गर्नु पर्नेमा किसानले जोड दिएका छन्। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पद तथा पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताउनु भएको छ। नेकपा एमाले झापाद्वारा आज बिर्ता मोडमा आयोजित मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ़न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित एक कार्यक्रममा उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक रहेको विचार व्यक्त गर्दै तलब भत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताउनुभयो। भारतका प्रधान सेनापति जनरल धीरज सेठ नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको छ। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधान सेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा अनि चिन्ह प्रदान गर्नुहुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। यस्तै नेपालका प्रधान सेनापति र भारतका प्रधान सेनापति बीच जंगी अड्डामा भोलि नै द्विपक्षीय वार्ता हुने कार्यक्रम छ। नेपाल भारत बीच सन् 1950 एकअर्काको देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा छ। बैतडीमा इलाका प्रशासन कार्यालयहरूले प्रभावकारी रूपमा सेवा दिन थालेपछि नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ। बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय पुरचौड़ी र इलाका प्रशासन कार्यालय मेलौली गरेर दुई ठाउँबाट सेवा प्रवाह भइरहेको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीमा इलाका प्रशासन कार्यालयहरूबाट नियमित र निरन्तर सेवा प्रवाह हुन थालेपछि सर्वसाधारणलाई राहदानी नागरिकता लगायतका प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम गोठला पनि धाउनुपर्ने बाध्यता हटेको छ। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई:
सेवा प्रवाह गर्ने राज्यको नीति अनुरूप नै बैतडी जिल्लामा इलाका प्रशासन कार्यालय मेलौरी र इलाका प्रशासन कार्यालय पुरचौडी दुईटा इलाका रहेका छन्, जहाँबाट नागरिकता नागरिकताको प्रतिलिपि राष्ट्रिय परिचय पत्र साथसाथै बजार अनुगमनका कामहरू शान्ति सुरक्षा पनि त्यहाँबाट नागरिकहरूले प्रभावकारी सेवा नै लिइरहनु भएको छ, नजिकबाट सेवा लिनु भएको छ।
विगतमा कर्मचारी अभाव प्राविधिक समस्याका कारण इलाका प्रशासन कार्यालय पुरचौडीबाट सेवा प्रभावित हुँदा स्थानीयले शास्ति खेप्नु परेको भए पनि पछिल्लो समय द्रुत सेवा दिने कार्य शुरू भएपछि सेवाग्राही राईले ठूलो राहत महसुस गरेको बताउनुहुन्छ। इलाका प्रशासन कार्यालय पुरचौडीका प्रमुख उत्तम कटुवाल:
पुरचौडी नगरपालिका र जिल्ला सैनिक पालिका पुरचौडी इलाका प्रशासन कार्यालय अन्तर्गत क्षेत्र रहेको छ। सबै नागरिकहरूले यस क्षेत्रमा दैनिक रूपमा आफ्नै सेवाग्राहीहरूलाई पर्याप्त रूपमा सेवा प्रदान गरेका छौ। उत्तम पुरचौडी इलाका प्रशासन कार्यालय यो कुनै किसिमको झन्झट नदी काम गरेको अवस्था।
यस्तै जिल्लाको तल्लो सुरार क्षेत्रमा गत वैशाख 24 गते इलाका प्रशासन कार्यालय मेलौली स्थापना भएपछि स्थानीय बासिन्दाहरूको समय र खर्च दुवैको बचत भएको बताउनुहुन्छ कार्यालय प्रमुख महेश भट्ट।
बेल्टको मेलौली नगरपालिका शिवनाथ र पञ्चेश्वरका अपाले गरेर तिनटै पालिकाको 21 यसले हालसम्म 1020 नयाँ नागरिकता जारी गरिएको 310 प्रतिविधि वितरण गरिएको छ। 50 नागरिक गुनासो सम्बोधन र 4 बजार अनुगमन सम्पन्न भएको छ।
पहिले पहिले नागरिकता वा राहदानी बनाउनु पर्दा पूरै दिन ठूलो रकम खर्च गरेर सदरमुकाम धाउनु पर्थ्यो। अहिले आफ्नै नजिकको कार्यालयबाट सेवा पाएपछि स्थानीय नागरिक खुसी भएका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेसमा गएको शक्तिशाली भूकम्पमा पनि मृत्यु हुनेको संख्या 53 नाघेको छ। भूकम्पका कारण करिब 5,000 मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको करिब 29 करोड़ जनसंख्या लगभग 17,000 टापुमा बसोबास गर्छ। यो पेसिफिक रिंग अफ फायरमा पर्ने भएकाले विश्वको सबैभन्दा बढ़ी भूकम्प आउने देशहरूमध्ये एक हो। हिजो बिहानै गएको 7.7 म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु इन्डोनेसियाको मध्य क्षेत्रमा रहेको फ्लोरेस टापुको एन्डे शहरबाट करिब 68 किलोमिटर उत्तर पश्चिममा पूर्वी नुसा तेंगरा प्रान्तमा परेको थियो। अमेरिकी भूगर्भ सर्वेक्षणले यसको गहिराई 10 किलोमिटर बताएको छ। भूकम्पपछि अहिलेसम्म करिब 341 पराकम्प गइसकेका छन्। यो पछिल्लो वर्षहरूमा इन्डोनेसियाको सबैभन्दा घातक भूकम्प मध्ये एक मानिएको छ। हंगेरीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 12 मृत्यु भएको छ। प्रहरीले बस चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरेको छ। पोल्याण्डको बस हंगेरीको M3 राजमार्गमा दुर्घटनाग्रस्त परेको थियो। उक्त स्थान राजधानी बुडापेस्टबाट करिब 140 किलोमिटर पूर्वमा पर्छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालका विभिन्न 20 वाणिज्य ब्याङ्कहरूले भदौ महिनाका लागि नयाँ ब्याज दर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा उच्च तरलता कायम रहेका बेला साउनको तुलनामा भदौ महिनामा पनि औसत ब्याज दर थप घटेर आएको छ। भदौ महिनाका लागि व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याज दर साउनको 4.1675% बिन्दुबाट घटेर 4.136% बिन्दुमा झरेको छ। संस्थागत निक्षेपको औसत ब्याज दर पनि 3.116% बिन्दुबाट घटेर 3.081% झरेको छ। भदौ महिनाका लागि कुल 5 ब्याङ्कहरूले ब्याज दर घटाएका छन्। 15 वाणिज्य ब्याङ्कहरूले साउन महिनाकै ब्याज दरलाई निरन्तरता दिएका छन्। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपालमै बनेको विद्युतीय स्कूटरको प्रवर्धनका लागि सरकारको साथ रहने बताउनु भएको छ। श्रीप्रति यात्रीद्वारा काठमाडौँको बुढा नीलकण्ठ स्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कूटर यात्री P2 बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै अर्थमन्त्री वाग्ले त्यस्तो विचार व्यक्त गर्नुभएको हो। नेपालले आफै डिजाइन गरेर द्विपाङ्ग्री विद्युतीय सवारी साधन निर्माण गर्नु आफैमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्ले त्यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा सबल बनाउन सुझाव दिनुभयो। नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित सक्नुपर्छ भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीले खोजी खोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा सिप्रति ट्रेडिङका प्रमुख कार्यकारी अधिकारी राजन बाबु श्रेष्ठले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्ट पूर्जा बनाउने कच्चा पदार्थमा सहुलियतपूर्ण नीति लिनुपर्ने बताउनुभयो। ग्यास विक्रेता महासंघ नेपालले विक्रेता मार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ। ग्यास उद्योग र फरक फरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासंघले नजिकैको विक्रेता मार्फत उपभोक्तालाई सहज रूपमा ग्यास पाउने व्यवस्था गर्न माग गरेको हो। विक्रेता मार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्र मार्फत ग्यास बिक्री गर्ने निर्णयले ग्यासको अभाव थप जटिल बन्दै गएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियलद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई सहभागी गराउनु पर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले जोड दिनु भएको छ। उहाँहरूले विद्युत बजार विस्तार गर्न नयाँ कानून आवश्यक नरहेको र विद्यमान विद्युत ऐनका आधारमा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र दिन सकिने उल्लेख गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाली पानले ललितपुरमा आयोजना गरेको छलफलमा उहाँहरूले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्नेमा जोड दिनु भएको छ। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले विद्युत व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा अवसर सृजना हुने उल्लेख गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
किङ्स टी10 इन्डोर क्रिकेट प्रतियोगितामा 28 टोलीको सहभागिता रहने भएको छ। भदौ 1 गतेदेखि 5 गतेसम्म चल्ने प्रतियोगितामा सहभागी टोलीलाई 7 समूहमा विभाजन गरिएको छ। प्रतियोगिता लीग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। समूह चरणको प्रतिस्पर्धापछि छनौट भएका टोली राउण्ड अफ 16 प्रवेश गर्नेछन्। त्यसपछि नकआउटका आधारमा खेल हुनेछ। विश्व प्रसिद्ध नेपाली पर्वतारोही स्वर्गीय निर्मल पूजा निम्स दाई प्रति सम्मानमा यस प्रतियोगिताको नारा Giving up is not in my blood, sir. It's not in the blood रहेको छ। प्रतियोगिताको ब्रान्ड एम्बेसेडरका रूपमा मुआ थाई फाइटर रजिना विष्ट रहेकी छिन्। हिमालयन राइडर्स सोसाइटी हेटौडाले हेटौडा उपमहानगरपालिका 18 स्थित गोरक्षे तालको प्रवर्धन गर्ने उद्देश्यले अभियान शुरू गरेको छ। पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित प्रचार प्रसार हुन नसकेको गोरक्षे तालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले साइक्लिङ आयोजना गरेको हो। साइक्लिङका माध्यमबाट हेटौडा सहित देशका विभिन्न पर्यटकीय सम्भावना बोकेका गन्तव्यको प्रवर्धन गरिरहेको सोसाइटीले गोरक्षे तालको प्रचार प्रसार गर्ने उद्देश्यले आइतबार साइक्लिङको आयोजना गरिएको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो। बंगलादेशले घरेलु टोली अस्ट्रेलिया विरूद्धको पहिलो टेस्टमा 9 विकेटको शानदार जित निकालेको छ। बंगलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि बंगलादेशले 9 वर्ष अगाडि अस्ट्रेलिया विरूद्ध जित निकालेको थियो। यो जितसँगै बंगलादेशले 2 टेस्टको श्रृंखलामा 1-0 अग्रता लिएको छ। दोस्रो तथा अन्तिम टेस्ट अगस्त 22 म्याके स्थित ग्रेट ब्यारियल रिफ एरिनामा हुनेछ। डार्बिन स्थित मरारा क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको 57 रनको लक्ष्य बंगलादेशले मात्र 1 विकेट गुमाएर पूरा गर्यो। बंगलादेशका मोमिन उल हकले अभिजित 30 र सदमन इस्लामले अभिजित 25 रन बनाए। अस्ट्रेलियाका लागि एकमात्र विकेट जोस हेजलवुडले लिए। दोस्रो इनिङ्समा घरेलु टोली अस्ट्रेलियाले 284 रन मात्र बनाउन सकेपछि अस्ट्रेलियाले 57 रनको झिनो लक्ष्य प्राप्त गरेको थियो। दोस्रो इनिङ्समा अस्ट्रेलियाका क्यामरुन ग्रीनले 104 रनको योगदान गरे। उनले 204 बलमा 4 चौका र 1 छक्का प्रहार गरे। बंगलादेशका मेहदी हसन मिराजले 5, हसन मोहम्मदले 3 तथा तस्किन अहमद र ताइजुल इस्लामले 1-1 विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलिया पहिलो इनिङ्समा 198 रनमै समेटिएको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमट्टा। अब मौसम। आज राति देशका हिमाली भूभागका केही स्थान, पहाड़ी र तराई भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको वर्षा र तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 37.8 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 10 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 26.4 मिलिमिटर। दिपालको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 12.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाली कंग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलन 5 बुँदे निष्कर्ष सहित सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोलिदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्दै कार्यक्रम अन्तर्गत मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालय उपस्थित भई नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने। देशका अधिकांश स्थानमा वर्षा, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। रोल्पा बाजुरा र जाजरकोटको पहिरो प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन गरिने। र इण्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परिमृत्यु हुनेको संख्या 53 नाघ्यो। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।